यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। अर्थ मन्त्रालयले राजस्व र संघीय खर्चमा वृद्धि भएको र बाह्य क्षेत्र सबल हुनुका साथै आन्तरिक अर्थतन्त्र क्रमशः लयमा फर्कदै गएको जनाएको छ। गत आर्थिक वर्ष 2081-82 राजस्व संकलन 11.3%, संघीय खर्च 9.3%, चालू खर्च 5.5%, पूँजीगत खर्च 16% र वित्तीय व्यवस्थातर्फको खर्च 17.6%ले बढ़ेको अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2080-81 मुलुकको आर्थिक वृद्धि 3.67% रहेकोमा गत आर्थिक वर्षमा आर्थिक वृद्धि दर 4.61% रहने अनुमान गरिएको छ। अर्थ मन्त्रालयका अनुसार पूँजी बजार तुलनात्मक रूपमा सबल बन्दै गएको छ। 2081 असार मसान्तमा 2240.41 बिन्दुमा रहेको नेप्से परिसूचक 2082 असार मसान्तमा 2794.78 बिन्दुमा कायम भएको छ। अघिल्लो आर्थिक वर्षको जेठसम्म कुल वैदेशिक व्यापार 1.9% र वस्तु व्यापार घाटा 1.7%ले संकुचन भएकोमा आर्थिक वर्ष 2081-82 जेठसम्म कुल वस्तु निर्यात 77.8% बढ़ेर 2,47,57 करोड़ रूपियाँ पुगेको छ। वस्तु आयात 13.1% बढ़ेर 16,44,40 करोड़ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले चालू आर्थिक वर्षको पहिलो दिन हिजो सबै मन्त्रालय आयोग सचिवालय र कार्यालयहरूलाई आर्थिक वर्ष 82-83 बजेट कार्यान्वयनको मार्गदर्शन पठाउनु भएको छ। बजेटले लिएका उद्देश्य प्राप्तिका लागि उपलब्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिताका साथै प्रभावकारी कार्य सम्पादन गर्न अर्थ मन्त्रालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ। गत असार 24 गते लेन्डे खोलामा आएको बाढ़ीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका 117 जना नेपाली सवारी चालक र सहज चालकलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। सामान ढुवानीका लागि मितेरी पुल पारिरहेका 117 जना सवारी चालक र सहज चालकहरूलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई अनुरोध गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। उनीहरूको खाने र बस्ने व्यवस्था चिनिया पक्षले गरिरहेको उहाँले बताउनुभयो। यस वर्षको 3 महिनामा विपज्जन्य घटनामा परेर 93 जनाको मृत्यु भएको र 22 जना बेपत्ता अवस्थामा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वैशाखदेखि असारसम्मको 3 महिनामा 2,065 विपज्जन्य घटनामा परि हिजोसम्म 445 जना घाइते भएको प्राधिकरणका प्रवक्ता सुरेश सुनारले जानकारी दिनुभयो। प्राधिकरणले हिजो सार्वजनिक गरेको पछिल्लो 3 महिनाको विवरण अनुसार ती घटनाहरूमा परेर 4,136 परिवार प्रभावित भएका छन्। बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक खण्डमा गएरातीदेखि सिन्धुली र काभ्रेको सीमाना नेपाल थोकदेखि काभ्रेको काभ्रे भन्ज्याङसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको काभ्रे प्रशासनले जनाएको छ। नेकपा एमाले 70 वर्ष उमेर सीमा र 2 कार्यकालको कार्यकारी पदको सीमा हटाउने भएको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा हिजो बसेको केन्द्रीय सचिवालयको बैठकमा छलफलपछि उक्त व्यवस्था हटाउने प्रस्तावमा सहमति जुटेको नेताहरूले जानकारी दिनुभएको छ। बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमाथि छलफल भएको छ। प्रारम्भिक प्रस्तावमा 11 सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको भए पनि छलफलपछि पदाधिकारीको संख्या 15 पुर्याउने सहमति भएको छ। बैठकले स्थायी कमिटि, पोलिट ब्यूरो र केन्द्रीय कमिटि गरी 3 तह कायम रहने व्यवस्था पनि गरेको छ। प्रस्तावित नयाँ संरचना अनुसार केन्द्रीय कमिटि 251 सदस्यीय रहने र 1/3 अर्थात 84 जनाको पोलिट ब्यूरो रहने प्रस्ताव गरिएको छ। सचिवालयबाट पारित संशोधन प्रस्ताव आज बस्ने पोलिट ब्यूरो बैठकमा प्रस्तुत गरिने नेताहरूले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले नियमित रूपमा पानी परेकाले डेंगी संक्रमणको जोखिम बढ़ेकाले सचेत रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ। पछिल्लो 1 महिना यता नियमित जसो वर्षा भइरहेकाले एडी जातिका पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी संक्रमणको जोखिम पनि बढ़ेको भन्दै महानगरले महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध सबैलाई अनुरोध गरेको छ। डेंगी संक्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने, टाउको पेट जोर्ने, मांसपेशी दुख्ने र आलस्य हुने जस्ता लक्षण देखा पर्दछन्। डेंगीबाट बच्न घर वरिपरि कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने जस्ता उपाय अप्नाउन महानगरपालिकाले सम्बद्ध सबैमा आग्रह गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको हिजोको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको जलस्रोतलाई मुलुकको अर्थतन्त्रको आधारका रूपमा व्यवस्थित गर्न सरकारले विधेयक ल्याएको जानकारी दिनुभयो। बैठकमा सांसदहरू बेदुराम भूषाल, सुरेश कुमार आलेमगर, गरिमा शाह, अन्जान साक्य, भुवन कुमार सुनवार लगायतले जलस्रोत विधेयकले नेपालको जलस्रोतको सही सदुपयोग गर्न कानूनी बाटो तयार गर्न सक्ने बताउनुभयो। सांसदहरूले संघ प्रदेश र स्थानीय तहबीच जलस्रोतको बाँडफाँडको आवश्यकता रहेको भन्नुहुँदै विधेयकले त्यो प्रावधानलाई समेत व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल सरकार रोजगारदाता र श्रमिक संगठनहरूबीच श्रमिकको न्यूनतम पारिश्रमिक 19,550 रूपियाँ बनाउने विषयमा सहमति भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको त्रिपक्षीय बैठकमा सहमति भएको मन्त्रालयले जनाएको छ। श्रम ऐन 2074 दफा 107 प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक 17,300 रूपियाँ रहेको थियो। हिजोदेखि लागू गरिएको सहमति अनुसार मासिक आधारभूत पारिश्रमिक 12,170 र महँगी भत्ता 7,380 हुनेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग प्रगाढ़ सम्बन्ध बनाएर श्रम र उत्पादनलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औन्याउनु भएको छ। वाईसीएल नेपाल केन्द्रीय समितिले ललितपुरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो अविरल वर्षा र बाढ़ी पहिरोबाट उत्पन्न सम्भावित क्षतिलाई रोक्न सम्बद्ध सबै लाग्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले एक वर्षको अवधिमा भूमि व्यवस्था सहकारी र गरीबी निवारणका क्षेत्रमा धेरै राम्रा काम भएको बताउनु भएको छ। वार्षिक उपलब्धि सम्बन्धी जानकारी दिन मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आवश्यक ऐन नियम कानून निर्माण गरी देश र जनताका पक्षमा काम गरिरहेको उल्लेख गर्नुभयो। विवादित अडियो रेकर्ड र जग्गा प्रकरणका सन्दर्भमा सत्य तथ्य समाचार बाहिर ल्याउन आम संचारकर्मीलाई अनुरोध गर्नुहुँदै उहाँले त्यो प्रकरणमा आफू संलग्न नरहेको दावी गर्दै आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको विद्युत विकास विभागको 32 वार्षिक उत्सवको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बताउनु भएको छ। उहाँले देशभरको हरेक चुलोमा विद्युत पुगोस् भन्ने सरकारको लक्ष्य अनुरूप काम गरिरहेको बताउनुभयो। र भक्तपुरको सूर्य विनायक नगरपालिका 8 सिपाडोली स्थित डोलेश्वर महादेव मन्दिरमा हिजो 38 दिने श्रावणी मेला शुरू भएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।